میں مبلغ بنوں سلطوں کا، خوب چرچا کروں سلطوں کا۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ پڑھیے الصلاة والسلام علیک یا رسول اللہ وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ علم دین کے حصول کا ایک بہترین ذریعہ مختلف انداز میں علم حاصل کرتے رہنا ہے۔ وقت کو بہتر سے بہترین انداز میں استعمال کرنا، یوں کہنے کہ دنیا بھر میں جتنے بھی بڑے بڑے لوگ، بڑے بڑے اسکالرز، بڑے بڑے منصب پہ پہنچنے والے، ان کے لیے علم، مطالعہ، لرننگ یہ بڑی اہمیت رکھتی ہے اور ان کی زندگی کا حصہ ہوتی ہے۔ اور مسلمان بچوں کی تربیت کا جو سب سے بہترین ذریعہ ہے وہ قرآن اور حدیث ہے۔ اگر بچپن کی عمر میں قرآن و حدیث کی علمی، اخلاقی، اعتقادی تعلیمات بچوں کے ذہن نشین کر دی جائیں تو پوری زندگی وہ چیزیں ان کے وجود کا، ان کے اخلاقی وجود کا حصہ بن جاتی ہیں، اور زندگی کے ہر موڑ پر خواہ ان کے ذہن میں وہ شے مستحضر ہو یا نہ ہو، لیکن اس کا جو عمل دخل ہے وہ بہرحال اپنے وقت پہ ظاہر ہو جاتا ہے۔ جیسے مثال کے طور پہ کسی بچے کو اگر بچپن میں بہت اچھی غذا کھلائی جائے، اسے پھل کھلائیں، اسے دودھ پلائیں، اسے دیگر جو وٹامنز کی چیزیں ہیں وہ بہت اچھے طریقے سے کھلائیں، اب بڑا ہونے کے بعد 25-30 سال کا ہونے کے بعد نہ بچے کو یاد ہوگا کہ اس نے کیا کھایا، نہ اس کے ماں باپ کو یاد ہوگا کیا کھلایا، لیکن جو اس کا امیون سسٹم ہے وہ اسی بچپن کی غذا کی وجہ سے اس طرح ڈیولپ ہو چکا ہوگا کہ وہ جہاں پر کسی بیماری کا حملہ ہوگا وہ خود بخود آگے سے ڈیفنس کرے گا۔ یہی معاملہ انسان کے روحانی وجود کا ہوتا ہے کہ جب بچپن کی عمر میں اس کے ذہن میں اسلامی، اخلاقی، تہذیبی، دینی چیزیں ڈال دی جائیں اور اس کے اخلاقی وجود کا حصہ بنا دی جائے، جس میں سچ شامل ہو، جس میں دیانتداری شامل ہو، جس میں اللہ رسول کی محبت شامل ہو، جس میں خوف خدا شامل ہو، جس میں وعدہ پورا کرنا شامل ہو، جس میں اپنی ذمہ داری نبھانا شامل ہو، جس میں بڑوں کی عزت کرنا شامل ہو، جس میں چھوٹوں پہ شفقت کرنا شامل ہو، جس میں اپنے ساتھ والوں کی ترقی میں ان کا دست و بازو بننا شامل ہو، غریب کی مدد کرنا شامل ہو، تو یہ بچپن میں جب ان کا اخلاقی وجود بنتا ہے اور جب ان کی مائنڈ میکنگ ہو رہی ہوتی ہے، اس وقت اگر ان کے وجود کا حصہ بنا دے تو بڑے ہونے کے بعد ہو سکتا ہے کہ ان کو یاد نہ ہو کہ ہم نے کیا پڑھا تھا، کس نے پڑھایا تھا، کیا چیز پڑھائی تھی، لیکن چونکہ ان کا مزاج، ان کی فطرت، ان کی فطرت اولی اور ان کی فطرت ثانیہ یہ اس میں ڈھل چکی ہوگی، تو جب کوئی وقت آئے گا تو وہ تعلیم اس وقت اپنا اثر دکھائے گی۔ ورنہ آج جو ہم روتے ہیں کہ جی ہمارے پڑھے لکھے کرپٹ ہیں، ہمارے آفیسرز کرپٹ ہیں، ہم امداد دیتے ہیں یہ کھا جاتے ہیں، ہم یہ کرتے ہیں یہ کرتے ہیں، ہمارے برج بنتے ہیں گر جاتے ہیں، ہمارے بند بنتے ہیں ٹوٹ جاتے ہیں، ہمارے ڈیم بنتے نہیں ہیں، بنتے ہیں تو خراب ہو جاتے ہیں، ہمارے پلان جو ہے وہ فیل ہو جاتے ہیں۔ کیوں؟ اس لیے کہ اس کے کرنے والے یہ کرتے ہیں، اور وہ کیوں کرتے ہیں؟ اس لیے کہ انہوں نے الفاظ ضرور پڑھے، لیکن وہ جو دین کی تعلیم اور دین کی اخلاقیات اور خوف خدا اور دینی دیانت اور امانت اور صداقت ان کے اندر ڈالنی تھی وہ نہیں ڈالی، انہوں نے جو پڑھا وہ دنیا کا پڑھا۔ उन्होंने जो पढ़ा जबान पढ़ी, जबान पढ़ने को समझा कि इल्म पढ़ लिया, जबान पढ़ने को समझा कि उन्होंने सब कुछ सीख लिया, तो वो जो अखलाकी पोर्शन है वो खाली रहा। जब अखलाकी पोर्शन खाली रहा और उसको मौका मिला तो फिर उसने जो दिखाना था वो दिखा दिया। तो ये उस हवाले से एक बड़ा खूबसूरत सिलसिला है कि हम अपने बच्चों की तरबियत करें, और जिन दिनों में जिन छुट्टियों के अंदर बच्चे मुख्तलिफ किस्म की दीगर मसरूफियात में लगे होते हैं, उन दिनों के अंदर उन्हें दीन सिखाने और उनकी तरबियत करने के मौके दिए जाएं। कुरान मजीद की एक आयत मुबारका जो तरबियत के हवाले से बड़ी अहम और बड़ी मुफीद है, वो मैं अर्ज़ करता हूँ, फिर उसकी कुछ तफसील बयान करता हूँ। और उससे जो समझने की चीज़ है, जो बड़ी बुनियादी चीज़ समझने की है, बच्चों के लिए भी, बड़ों के लिए भी, और ये समझने के लिए भी कि तरबियत कैसे होती है और तरबियत में क्या क्या चीज़ें शामिल होनी चाहिए, तो इन हवालों से बड़ी मुफीद है। और उसकी बुनियाद ये है कि हमारा दीन जो है वो दो चीज़ों पे बुनियाद रखता है, एक है अल्लाह के हुकूक और एक है बंदों के हुकूक। जिसने रब का हक पहचान लिया और अदा किया, जिसने बंदों के हुकूक पहचान लिए और अदा किए, तो यूं समझ लें कि वो कामिल मुसलमान भी हो गया, कामिल इंसान भी हो गया। सिर्फ बंदों के हुकूक पहचाने और खुदा के ना पहचाने, वो इंसान तो कामिल हो सकता है, मुसलमान कामिल नहीं हो सकता, क्योंकि मुसलमान की जिंदगी में तो खुदा का हक भी बाकायदा शामिल है। तो अल्लाह ताला ने जो हमें तालीमात दी हैं उसमें दोनों चीजें, इरशाद फरमाया वअबुदु अल्लाह वला तुशरिकू बिही शैया वबिलवालिदैनि इहसाना वबिज़िल क़ुरबा वलयतामा वलमसाकीन والجار ذي القربى والجار الجنوب والصاحب بالجنب وابن السبيل وما ملكت ايمانكم ان الله لا يحب من كان مختالا فخورا। फरमाया और अल्लाह की इबादत करो और अल्लाह के साथ किसी को शरीक मत करो, और वालिदैन से अच्छा सलूक करो और रिश्तेदारों से अच्छा सलूक करो और यतीमों और मिस्कीनों से अच्छा सलूक करो और करीब के पड़ोसी से और दूर के पड़ोसी से और साथ बैठने वाले से अच्छा सलूक करो और अपने गुलामों से भी अच्छा सलूक करो। बेशक अल्लाह ताला तकब्बुर करने वाले को और बड़ाइयां जताने वाले को, फख्र करने वाले को पसंद नहीं करता। यह आयत मुबारका जिसका एक एक लफ्ज अपने अंदर जिंदगी का एक बहुत बड़ा हिस्सा लिए हुए है। पहली बात फरमाई कि अल्लाह की इबादत करो। अल्लाह की इबादत करने के दो माना है, एक तो यह है कि खुदा को माबूद मानो, एक इबादत का माना होता है खुदा को माबूद मानो कि इबादत के लायक अल्लाह है, अल्लाह के अलावा को इबादत के लायक नहीं। यह है माबूद मानना, यह भी इबादत और इस इबादत का माना माबूद मानना। और दूसरा इबादत का मतलब होता है कि जो इबादत के काम हैं वो करो, जो इबादत के तरीके हैं उन्हें इख्तियार करो, जो इबादत की अकसाम हैं उन्हें अपनी जिंदगी में शामिल करो, जैसे नमाज है, रोज़ा है, हज है, ज़कात है, कुरान की तिलावत है, अल्लाह का जिक्र है, ये सारी चीज़ें वो हैं जो इबादत की मुख्तलिफ किस्में हैं। अब पहली बात जो फरमाई कि फरमाया कि अल्लाह को माबूद मानो, वअबुदुल्लाह और अल्लाह के बंदे बन जाओ, अल्लाह को माबूद मानो। ये जो माबूद मानने का लफ्ज है इसका एक जनरल मीनिंग है जो हम सब जानते हैं कि इबादत का मुस्तहिक, इबादत के लायक अल्लाह की जात। लेकिन जो जात इबादत के लायक है, जो उस मर्तबे और मकाम और शान वाली है कि उसकी इबादत की जाए, तो उसके साथ बहुत सी दीगर चीज़ें रिलेट हो जाती हैं कि अल्लाह की ज़ात वो है और माबूद की हस्ती वो है कि सारी कायनात से बढ़कर मोहब्बत भी उसी के साथ हो। माबूद वो है, इबादत कहते हैं अपने आप को रौन देने को, जैसे एक रास्ता होता है जिस पे बार बार लोग गुजरते हैं, तो वो रास्ता जो है वो रौंदा जाता है, रौंदा जाता है। तो इबादत का जो अरबी में माना है वो है रौंदना, और इसका मतलब ये होता है कि बंदा खुदा की बंदगी में अपने नफ्स को रौंद दे, अल्लाह ताला की अजमत की इंतहा को तस्लीम करे और अपनी बंदगी और इज्ज़त की इंतहा को तस्लीम करे। बंदा आजिज, खुदा खालिक। बंदा मखलूक, खुदा खालिक। बंदा रिस्क का मोहताज, खुदा रिस्क देने वाला। बंदा ममलूक, खुदा उसका मालिक है। तो ये जितनी चीजें इसके साथ है, इन्नल्लाहु वर्रज़्ज़ाकुज़ुल कुव्वतिल मतीन, बेशक अल्लाह ही है जो रिस्क देने वाला है, कुव्वत वाला है, ताकत वाला है। तो अब इसके साथ वल्लाहु यरज़ुकु मन यशा, अल्लाह जिसे चाहता है रिस्क देता है। यबसुतु रिज़्क लिमन यशाउ व यक़दिर, अल्लाह जिसके लिए चाहे रिस्क को खोल दे और जिसके लिए चाहे तंग कर दे। खोलना चाहे तो जो गरीब घर में पैदा हुआ उसे दुनिया का अमीर तरीन आदमी बना दे, और तंग करना चाहे तो जो बादशाह के घर में पैदा हुआ वो रोड़ों के ऊपर भीख मांगता है। यह है खुदा क्या शान रिस्क। और वो माबूद है और सच्ची और हतमी और आखिरी और सबसे बढ़कर मोहब्बत अल्लाह से होनी चाहिए। अल्लाह ताला फरमाता है वल्लदीना आमनु अशद्दु हुब्बन लिल्लाह, और ईमान वाले सबसे शदीद मोहब्बत अल्लाह से करते हैं। वो माबूद है और वही मालिक हकीकी है, मालिक यौमिद्दीन, रोजे जजा का मालिक। लिल्लाहि मा फिस समावात व मा फिल अर्द, आसमान और जमीन में जो कुछ है सब की मिल्कियत अल्लाह के लिए। लिल्लाहि मुल्कुस समावाति वल अर्द, आसमान और जमीन की बादशाहत सल्तनत अल्लाह के लिए। वसिअ कुर्सियुहु समावाति वल अर्द, खुदा की कुर्सी आसमान और जमीन को अपने घेरे में लिए हुए। तो यह है उसे माबूद मानना। तो माबूद मानने में जो उसकी सिफात हैं, जो उसकी शानें हैं और जो उसके साथ बंदे का ताल्लुक है, वो सब आ जाता है। तो यह है फरमाया कि माबूद मान, जब राजिक वो है, मालिक वो है, कारसाज वो है, कादिर वो है, तो फिर फरमाया वअलल्लाहि फतवक्कलू इन कुंतुम मुमिनीन, अगर तुम ईमान वाले हो और अगर ये सारी चीजें मानने वाले हो कि मालिक उसे मानते हो, खालिक उसे मानते हो, राजिक उसे मानते हो, कादिर मुतलक उसे मानते हो, तो फरमाया कि फिर अल्लाह ही पर भरोसा भी करो, अल्लाह ही पर तवक्कुल भी करो। जिंदगी के मामलात में, मुश्किलात में, आसाइशों में, तंगियों में, हर तरह के मामलात के अंदर फिर अपने रब पे भरोसा करो। तो यह है माबूद मान, और माबूद मानने के साथ वो सारी की सारी चीजें इसमें शामिल हो जाती हैं। दूसरा माना था इबादत करो, अकीमुस्सला, नमाज पढ़ो, आतु ज़का, ज़कात अदा करो, और कुतिबा अलैकुमुस्सियाम, तुम पे रोजे फर्ज किए गए। लिल्लाहि अलन्नास हज्जुल बैत, अल्लाह के लिए इस घर का हज फर्ज है। उज़्कुरुल्लाह ज़िक्रन कसीरा, अल्लाह का कसरत के साथ जिक्र करो। अल्लज़ीना आतैनाहुमुल किताब यतलूनहु हक्क तिलावती, जिन्हें किताब दी उसकी तिलावत करते हैं जैसे तिलावत करने का हक। तो ये चीज़ें अपनी जिंदगी में शामिल करो, नमाज है, रोज़ा है, ज़कात है, हज है, सदक़ात हैं, खैरात हैं, तिलावत है, जिक्र है, कुरान खोलना है, पढ़ना है, छूना है, देखना है, दिल में सब्र हो, शुक्र हो, कनात हो, तवक्कुल हो, ये सारी की सारी चीज़ें। फरमाया कि अल्लाह की इबादत के जुमला तरीके इख्तियार कर, यह है वअबुदुल्लाह का एक इजमाली समक। दूसरी बात फरमाई वला तुशरिकू बिही शैया, और अल्लाह के साथ किसी को शरीक मत ठहराओ। शिर्क की दो किस्में होती हैं, शिर्क जली, शिर्क खफी। हदीस में फरमाया शिर्क अकबर, शिर्क असगर। एक बड़ा शिर्क है, एक छोटा शिर्क है। बड़ा शिर्क ये है कि खुदा को माबूद माना तो खुदा की तरह किसी और को माबूद मान लिया जाए, जैसे बुतों की परस्तिश होती, बुतों को खुदा मानते थे, कई लोग सूरज को खुदा मानते, या इस तरह और दुनिया के अंदर गुजरे, किसी ने नमरूद को खुदा माना, किसी ने फिरौन को खुदा माना, तो अल्लाह के अलावा किसी और को इबादत का मुस्तहिक समझना, ये शिर्क, और यह है शिर्क अकबर। और पिछली उम्मतों का मामला ये रहा कि वो शिर्क अकबर में मुबतला होती रही, حضرت موسیٰ علیہ الصلوۃ والسلام کی قوم نے کیا کیا کہ موسیٰ علیہ الصلوۃ والسلام جو ہے وہ کوہ طور پر گئے تورات شریف لینے کے لیے، پیچھے قوم نے کیا کیا کہ سامری نے ایک بچھڑا بنایا سونے کا اور اس پہ کوئی دم وم کیا، اس میں پھونک ماری تو وہ کچھ بولنے لگ گیا، تو قوم اس کو عبادت کرنے لگی، اس کو سجدے کرنے لگی۔ تو چھوٹی سی چیز کو دیکھا، بچھڑے کا بول لینا کوئی اتنی بڑی چیز نہیں ہے، آج کی سائنس کے اندر تو جس کو مرضی بلا دو، لیکن انہوں نے بچھڑے کو بولتے دیکھا تو اس کی عبادت کرنے لگ گئے، شرک میں پڑ گئے، شرک اکبر میں۔ عیسائیوں میں کیا ہوا کہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام نے معجزات دکھائے، مردوں کو زندہ کیا، اندھوں کو اکھیارا کیا، بیماروں کو شفا یاب کیا، کوڑیوں کو تندرست کر دیا، غیب کی خبریں دی۔ تو ان کی قوم نے کیا کیا کہ انہیں خدا کا بیٹا مان لیا، یہ جو کچھ ہے یہ تو باپ بیٹے کو دے سکتا ہے، تو خدا باپ ہے، عیسیٰ علیہ السلام بیٹے ہیں، باپ نے بیٹے کو سارا کچھ دیا۔ تو وہ بھی شرک اکبر میں پڑے، یہ بھی شرک اکبر ہوا، لیکن اللہ تعالیٰ نے اپنے حبیب علیہ الصلوۃ والسلام کے صدقے اس امت پر یہ کرم فرمایا کہ شرک اکبر سے اس امت کو محفوظ کر لیا۔ آپ وہ بچھڑا دیکھیں یا بچھڑے سے سو گنا بڑی چیز دیکھیں، وہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام جیسے معجزے دیکھیں یا ان سے بڑھ کر معجزے دیکھیں، صحابہ کرام نے بہت کچھ دیکھا، نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی انگلی کے اشارے سے چاند کو دو ٹکڑے ہوتے بھی دیکھا، آپ کی دعا سے سورج کو پلٹتے بھی دیکھا، آپ کے لعاب دہن سے آنکھوں کو درست ہوتے بھی دیکھا، آپ کے دست مبارک پھیرنے سے ٹوٹی ہوئی پنڈلی کو جڑتے ہوئے بھی دیکھا، آپ کے لعاب دہن ڈالنے سے کنویں کے پانی کو جاری ہوتے بھی دیکھا، آپ کی مبارک انگلیوں سے پانی کے چشمے جاری ہوتے بھی دیکھا، آپ کے انگلی مبارک کے اشارے سے آنکھ سے نکلے ہوئے ڈیلے کو دوبارہ آنکھ میں رکھ کے روشن کرتے ہوئے بھی دیکھا، آپ کے بیسیوں سینکڑوں معجزات دیکھے، لیکن سب کچھ دیکھنے کے باوجود سب کی زبانوں پہ یہی رہا واشھد ان محمدن عبدہ ورسول، میں گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اللہ کے بندے ہیں، اللہ نہیں، اللہ کے بندے ہیں، اللہ کے بیٹے نہیں، اللہ کے بندے ہیں، اللہ کے رسول۔ یہ کیا ہے کہ یہ نبی پاک علیہ الصلوۃ والسلام کے صدقے اللہ تعالیٰ نے اس امت کو شرک سے بچا کے رکھا، شرک اکبر سے۔ اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرما بھی دیا، بخاری شریف کی حدیث ہے، آقا کریم علیہ الصلوۃ والسلام نے فرمایا واللہ ما اخاف علیکم ان تشرکوا بعدی، اللہ کی قسم مجھے تم پہ یہ خوف نہیں ہے کہ تم شرک میں پڑ جاؤ، تم مشرک ہو جاؤ گے، ہاں یہ ہے کہ تم دنیا کی محبت میں پڑ جاؤ گے۔ دنیا کی محبت میں تو امت پڑ گئی، شرک سے بچی گئی، جس کا مطلب یہ ہوا کہ یہ امت جو ہے یہ شرک میں نہیں پڑتی، تو ان کے جو اعمال ہیں، جو ان کے معمولات ہیں، وہ شرک سے پاک ہیں۔ تو یہ شرک اکبر۔ دوسرا ہے شرک اصغر۔ شرک اصغر کسے کہتے ہیں؟ کہ اللہ کی عبادت میں اللہ کی رضا کے ساتھ کسی مخلوق کی رضا کا بھی ارادہ کر لیا جائے۔ عبادت تو کرنی چاہیے نا اللہ کی رضا کے لیے، نیکی کرنی چاہیے اللہ کی رضا کے لیے، لیکن اللہ کی رضا کے ساتھ یا اس سے ہٹ کر بندوں کو راضی کرنے کی نیت کر لی جائے، اس میں اپنی کچھ نہ کچھ حیثیت منوانے کی نیت کر لی جائے۔ نماز ہے اس لیے پڑھی جائے کہ نمازی کہا جائے، نفلی روزے ہیں اس لیے رکھا جائے کہ روز بڑا روزہ دار کہا جائے، بار بار حج عمرے کیے جائیں تاکہ لوگ بولے ماشاءاللہ یار کتنا تڑپ لگی ہوئی ہے اس کو، لگن ہے اس کی، تو پیسہ جمع ہوتا ہے نکل جاتا ہے، تو یہ کہلوانے کے لیے۔ صدقہ خیرات اس لیے کہ سخی کہا جائے، اور نیک کام اس لیے ہے کہ ان کو نیک کہا جائے۔ تو یہ کیا ہے کہ عبادت میں مقصد تھا خدا کی رضا، اور اس کی بجائے نیت یہ شامل کر لی جائے کہ مخلوق راضی ہو جائے، مخلوق میں، لوگوں میں عزت بن جائے، لوگوں میں نام بن جائے، ان کے اندر واہ واہ ہو جائے، ان کے اندر کوئی مرتبہ و مقام مل جائے، لوگ مجھے جو ہے اس کے اوپر جو ہے اس نام سے مجھے یاد کریں اور میرے لیے اعزاز اور اکرام کے پھول نچھاور کریں، یہ ہے ریاکاری۔ اور جب ریاکاری آتی ہے تو یہ اللہ کی رضا میں شریک کر دیا اللہ کی مخلوق کو، یہ ہے شرک، اور یہ ہے چھوٹا شرک، شرک اصل ہے چھوٹا شرک۔ اور جب عمل کے اندر، عبادت کے اندر، نیکی کے اندر جب شرک اصغر یعنی ریاکاری آ جائے تو خدا اپنا ثواب اٹھا لیتا ہے، پھر بندوں کے حوالے کر دیتا ہے کہ جن کے لیے کیا جاتے مانگ لو، لوگوں کے لیے کیا تھا نا تو لوگوں سے ثواب بھی دے دیتا، میرے لیے کرتے تو میں ثواب دے دیتا، لوگوں کے لیے کیا تو لوگوں سے جا کے دیتا۔ تو دنیا میں بھی یہی ہوتا ہے، آخرت میں بھی یہ ہوگا کہ آخرت کے اندر بھی جو ریاکاری والے اعمال ہوں گے تو اللہ تعالیٰ یہی فرمائے گا جن کے لیے اعمال کیے تھے اسے جا کے ثواب دے۔ تو یہ ہے شرک اصغر۔ بزرگان دین کا معاملہ یہ تھا کہ وہ فرماتے ہیں کہ ہم جب علم سیکھتے تھے اور جب عبادت کے طریقے سیکھتے تھے تو اس سے پہلے کئی کئی سال تک ہم نیتیں سیکھتے تھے۔ نیتیں کیوں؟ تاکہ نیت میں اخلاص پورا ہو جائے۔ ہم نیتیں سیکھتے تھے تاکہ نیت میں اخلاص پورا ہو جائے۔ کیوں؟ اس لیے کہ اگر نیت میں اخلاص نہیں ہے تو عمل کر لیا وہ تو ضائع ہو جائے گا، ثواب تو ملے گا نہیں اس کے اوپر۔ تو اس لیے پہلے وہ شے تو کی جائے نا کہ جس کے ذریعے وہ ثواب باقی رہے گا۔ برتن میں اگر پہلے سے سوراخ موجود ہے تو پہلے پانی ڈالیں گے یا سوراخ بند کریں گے؟ سوراخ بند کریں گے۔ تو نیت کا درست ہونا، نیت کی خرابی، یہ عمل کے برتن میں سوراخ ہے۔ تو پہلے یہ نیت کی خرابی ختم کی جائے گی اور اخلاص کے ذریعے اسے بالکل مضبوط کیا جائے گا، اب عمل اس میں ڈالیں گے تو محفوظ رہے گا۔ اللہ تعالیٰ فرماتا ہے کہ جو ایک نیکی لائے گا قیامت کے دن اسے کتنی نیکیاں ملیں گی؟ 10۔ من جاء بالحسنات فلہ عشر امثالہا، جو ایک نیکی لائے تو اس کے لیے قیامت کے دن 10 نیکی ہیں۔ یہ نہیں فرمایا جو نیکی کرے گا اسے 10 نیکیاں، آیت کے الفاظ یہ نہیں، جو نیکی کرے گا اسے 10 نیکیاں، فرمایا جو نیکی لے کے آئے گا اس کے لیے 10 نیکی۔ کر تو دی لیکن لے جا نہیں سکا قیامت تک، ادھر ہی ریاکاری کی وجہ سے ضائع کر دی۔ تو فرمایا من جاء بالحسنات، جو ایک نیکی لے کر آئے گا اس کے لیے 10 نیکی۔ تو لہذا ریاکاری سے بچنا جو ہے وہ بھی اتنا ہی امپورٹنٹ ہے۔ اور ہمارے ہاں چونکہ علم سے دوری ہے، ہم اتنا علم سیکھتے نہیں ہیں اور ہماری اصلاح اور تربیت بھی اتنی نہیں ہوتی، تو کوئی پتہ نہیں ہے کہ ہماری کتنی نیکیاں کس کھاتے کے اندر نکل جاتی۔ تو ہم اپنے اعمال کے اندر تھوڑی سی یہ چیزیں بھی دیکھیں۔ ہمارے اوپر بعض اوقات جب کوئی عمل سوار ہوتا ہے نا تو بھوت کی طرح سوار ہوتا ہے کہ اس میں باقی سب چیزیں سائڈ میں، بس اب یہی کام کرنا ہے، مدد کرنی ہے، اخلاص ہونا ہو، مدد بھی کریں اخلاص کے ساتھ ہے۔ اسی طریقے سے جب کوئی کام کرنا ہے بس کام کرنا ہے، شرعی احکام بھلے سائڈ میں کر دیں، نہیں، شرعی احکام ساتھ میں ہی چلیں گے۔ ایسا نہیں ہو سکتا کہ آپ ٹرک تو لے کے جا رہے ہیں اور راستے میں نمازیں چھوڑتے جائیں، ٹرک تو مدد کا لے کے جا رہے ہیں نمازیں چھوڑتے جائیں، ایسی کوئی رخصت نہیں۔ نماز ساتھ ہی رہے گی، نماز کا فرض باقی رہے گا۔ تو جو بھی نیک عمل کیا جائے تو اس عمل کے اندر ان چیزوں کا خیال رکھا جائے۔ بزرگان دین کا میں نے عرض کیا کہ کئی کئی سال تک نیت سیکھتے تھے۔ ایک بزرگ کا واقعہ حضرت ابراہیم نخعی رحمتہ اللہ علیہ کا، ان کا معمول یہ تھا کہ عشاء کی نماز پڑھ کے گھر پہ آتے، گھر والوں کے ساتھ بیٹھتے، لوگ بھی مسجد سے چلے جاتے۔ اب جب سب چلے جاتے، مسجد خالی ہو جاتے، تو پھر وہ اپنے گھر سے دوبارہ اچھے سے کپڑے پہن کے، خوشبو لگا کے، تیار ہو کے پھر مسجد میں آتے اور ساری رات مسجد میں عبادت کرتے، اور صبح فجر کی نماز سے پہلے دوبارہ واپس چلے جاتے، جا کے پھر وہ کپڑے اتار کے وہی سادہ والے رات والے کپڑے پہن کے پھر فجر کی نماز کے لیے آ جاتے۔ کسی کو پتہ ہی نہیں چلتا کہ یہ ساری رات مسجد میں عبادت کرتے ہیں۔ اخلاص ایسا ہوتا، تو عمل کے اندر اخلاص ہونا چاہیے۔ تو فرمایا اللہ کی عبادت کرو، اس کے ساتھ کسی کو شریک نہ ٹھہراؤ، نہ عبادت کے اعتبار سے اور نہ عبادت کے ثواب کے اعتبار سے۔ اس کے بعد جو بندوں کے حقوق ہیں اس کی تفصیل بیان فرمائی، فرمایا بالوالدین احسانا، اور والدین سے اچھا سلوک کرو۔ اللہ کے حق کے بعد سب سے بڑا حق انسان کا اس کے والدین کا ہوتا، اور قرآن مجید میں ایک جگہ نہیں کئی جگہ پہ اسی طرح بیان فرمایا کہ خدا کی عبادت اور خدا کے حق کے بعد والدین کے حق کو بیان کیا۔ فرمایا اللہ کی عبادت کرو اور والدین کے ساتھ اچھا سلوک کرو، اللہ کی عبادت کرو اور والدین کے ساتھ اچھا سلوک کرو۔ تو والدین کی خدمت اور حسن سلوک جو ہے یہ حقوق العباد میں سر فہرست۔ اس کے بعد فرمایا وَبِذِي الْقُرْبَى، और रिश्तेदारों के साथ अच्छा सलूक करो, क्योंकि बाद अवत ये होता है कि वालदैन के साथ एक बड़ा नेचुरल फितरी ताल्लुक होता है ना, तो बंदा वहाँ तो बड़ा कॉन्शियस भी होता है, बड़ा एक्टिव भी होता है, लेकिन रिश्तेदारों के मामले में तो थोड़ा सा दूर हो जाता है, बहन भाइयों से दूर, पुप्पी है, खाला है, मामू है, चचा है, इनसे दूर हो जाता है। तो अल्लाह ताला ने वालिदैन के बाद फिर उनका भी बतौर खास जिक्र किया कि रिश्तेदारों से, कराबतदारों से भी अच्छा सुन कर, और उसकी फजीलत ये है कि फरमाया कि जो रिश्तेदारों से ताल्लुक जोड़ेगा खुदा उसे जन्नत के साथ जोड़ देगा, और जो रिश्तेदारों से ताल्लुक तोड़ेगा खुदा उसे जन्नत से तोड़ देगा। और ये तजर्बात की और मुशाहदाती बात है कि जो लोग अपने रिश्तेदारों से अच्छा सलूक करते हैं अल्लाह ताला उनके रिस्क में इजाफा फरमा देता है। ये 100% मैं आपको श्योरिटी के साथ कहता हूं कि तजर्बा भी ये है, मुशाहदा भी ये है, ये रिश्तेदारों से अच्छा सलूक करें रिस्क में इजाफा हो जाए, क्योंकि आप आगे देंगे तो पीछे से मिलने का दरवाजा खुलेगा, आगे देने का दरवाजा बंद कर दिया तो पीछे से मिलने का दरवाजा भी बंद हो जाए। जितना देंगे और जितना अच्छा सलूक करेंगे उतना आपको आपके रिस्क में बरकत होती जाएगी। और अच्छे सलूक से मुराद सिर्फ पैसे नहीं होते, अच्छे सलूक से मुराद मिलना मिलाना भी है, वो मुश्किलों से दूर कर देना भी है, मोहब्बत से मुस्कुरा के मिल लेना भी है, चेहरे के मुस्कुराहट सजा के जो है उनसे बात कर लेना भी है, किसी के पास तो बैठता नहीं है थोड़ा सा उसको वक्त दे देना भी है, उसकी बात सुन लेना भी है, उसका दर्द सुन लेना भी है, अच्छी बात उसे बता देना भी है, ये सारी की सारी चीजें हुस्न सलूक। तो फरमाए रिश्तेदारों के साथ अच्छा सलूक। इसके बाद फरमाए वल यतामा वल मसाकीन, और यतीमों और मिस्कीनों के साथ अच्छा सलूक करो, क्योंकि यतीम और मिस्कीन तो बहरहाल माशरे का पिसा हुआ तबका ही होता है। यतीम तो चले हो सकता है पैसे वाला भी हो सकता है ना हो सकता है उसको दीगर संभालने वाले भी हों, लेकिन जो यतीम है जो मिस्कीन है उसके साथ हुस्ने सलूक नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की आला दर्जे की सुन्नत है, आला दर्जे की सुन्नत है। हम सुन्नतों की बात करते हैं ना कि नबी पाक अलैहिस्सलाम की ये सुन्नत है, इमामा शरीफ सुन्नत है, दाढ़ी शरीफ सुन्नत है, और बहुत सारी सुन्नत है खाने की, पीने की, उठने बैठने की। तो ये है आदात की सुन्नत है, आदात मामूलात ये उसकी सुन्नत है। लेकिन ये जो यतीमों के साथ उसने सलूक है, जो उनसे मोहब्बत करना है, जो बच्चों पर शफकत करना है, जो मिस्कीनों की मदद करना है, कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की वो सुन्नतें हैं कि जिनका ताल्लुक अखलाक करीमा के साथ है और जिनका ताल्लुक इबादत के साथ है, इन सुन्नतों का मकाम उनसे बढ़ के होता है। तो यतीमों और मिस्कीनों के साथ नबी पाक अलैहिस्सलाम कितना प्यार फरमाते थे, हजरत जाफर तैयार रजी अल्लाह तआला शहीद हो गए जंग के अंदर, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उनके बेटे को अपनी गोद में बिठाते, जाफर तैयार के बच्चों को अपनी गोद में बिठाते थे कि ये जाफर के बच्चे यतीम थे। इसी तरह मिस्कीन, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का मसाकीन के साथ ऐसा ताल्लुक था कि सरकार सल्लल्लाहु अलैहि वसल्लम उनके साथ बैठना ज्यादा पसंद फरमाते थे, हत्ता के मक्का मुकर्रमा में कुफार के सरदारों ने कहा कि हम आपके पास बैठ के आपकी बातें सुनेंगे, इस्लाम की, दीन की, तौहीद की बातें सुनेंगे, लेकिन पहले ये गरीबों को हटाएं। ये जो फकीर बैठे होते हैं ना, गरीब से मुसलमान बैठे होते हैं, हजरत अम्मार बिन यासिर, हजरत यासिर, हजरत खब्बाब, ये गरीब गरीब जो है ना, ये जरा साइड में कर दे, पैसे वाले और ये वाले होने चाहिए यहां। तो ये उनकी डिमांड थी। अल्लाह ताला ने कुरान पाक की आयत मुबारक नाज़िल फरमा दी, फरमाया वस्बिर नफ्सक मा अल्लज़ीना यद्उना रब्बहुम बिलग़दाति वल अशी युरीदूना वजहा, फरमाया कि ए हबीब उनके साथ नहीं इनके साथ बैठो, इन गरीबों के साथ, इन मिस्कीनों के साथ जो सुबह शाम अपने रब की इबादत करते हैं, अल्लाह के वजह करीम को तलब करते हैं, जो रब की रिजा के लिए उसकी इबादत करती, उनके साथ। फरमाया वस्बिर, वस्बिर का मतलब होता है अपने आप को जमा के रखो, उनके साथ पुख्तगी के साथ बैठो। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने एक मर्तबा भी ऐसा नहीं किया कि फरमाया हो तो पहले गरीब हट जाए
और ये पैसे वालों को साथ देने के लिए मौका दिया जाएगा, नहीं। तो ये है नबी पाक अलैहिस्सलाम का उनके साथ ताल्लुक। और उसी में फरमाया गया, फरमाया कि जो मसाकीन होंगे, जो फुकरा होंगे, वो अमीरों से 500 साल पहले जन्नत में जाएंगे। बाकी अपना हिसाब दे रहे हो, 500 साल पहले जन्नत में। तो यतीमों और मिसकीनों के साथ हुस्ने सुलूक, यतीमों के साथ हुस्ने सुलूक के बारे में फरमाया, फरमाया कि मैं और यतीम की किफालत करने वाला, देखभाल करने वाला, उसके अखराजात वगैरह उठाने वाला, फरमाया मैं और वो दोनों जन्नत में ऐसे होंगे जैसे ये दो उंगलियां करीम एक दूसरे के, फरमाया मैं और वो ऐसे होंगे। और फरमाया बेहतरीन घर वो है जिसमें यतीम की अच्छी परवरिश की जाती है, और फरमाया बदतरीन घर वो है जिसमें यतीम पे जुल्म किया जाता है। और फरमाया बेवाओं और यतीमों और मिस्कीनों के लिए जो कोशिश करने वाला है कि उनके अखराजात पूरे हो, उनका घर चलता रहे, उनकी रोजी रोटी लगी रहे, तो फरमाया जो उनके लिए कोशिश करने वाला है वो उस शख्स के बराबर है जो खुदा की राह में जिहाद करने वाला है। और फरमाया ये उसके बराबर है कि जो रातों को जाग के इबादत करता है और पूरी जिंदगी दिन में रोजे रखता है। यह है मिस्कीनों के लिए, बेवाओं के लिए, यतीमों के लिए कोशिश करने वाला। तो फरमाया यतीमों और मिस्कीनों से अच्छा सलूक करो। उसके बाद फरमाया वल जार दिल कुरबा वल जार जुनूब, जो करीब का पड़ोसी है उससे भी अच्छा सलूक करो, जो दूर का पड़ोसी है उससे भी अच्छा सलूक करो। करीब का पड़ोसी वो कि जिसके साथ दीवार मिलती है, मुश्तरका दीवार है, और दूर का पड़ोसी वो है कि जिसके साथ दीवार नहीं मिलती, अगला घर है उससे अगला घर है उससे अगला घर। अब इसमें फरमाया 40 घर तक पड़ोस होता है, 40 घर। तो जिससे दीवार मिलती है वो करीब का पड़ोसी, जिससे नहीं मिलती वो दूर का पड़ोसी जो करीब रहने वाला है। तो फरमाया करीब का पड़ोसी हो या दूर का पड़ोसी हो, दोनों के साथ अच्छा सलूक करो, क्योंकि इंसान का फायदा करीब वाले को भी पहुंचता है दूर वाले को, और नुकसान और जरर जो है वो करीब वाले को भी पहुंचते हैं दूर वाले को। अगर एक शख्स बिगड़ जाएगा, शराब पी के उधम मचाएगा, तो पास वाला भी परेशान होगा, उससे आगे वाला भी परेशान होगा। इसकी वजह से साथ वालों के बच्चे भी बिगड़ेंगे, उससे आगे वाले के बच्चे भी बिगड़ेंगे। इसी तरह इसके शोर शराबे से ये भी तंग होगा, साथ वाला भी तंग होगा। शादी के दिनों में जिस तरह म्यूजिक बजाया जाता है और ये जो हरकतें की जाती हैं, तो दीवार वाला ही तो परेशान ही हो रहा होता, पूरा मोहल्ला ही परेशान होता है, सारे पड़ोसी परेशान होते हैं। तो फरमाया जो करीब का पड़ोसी है उससे भी अच्छा सलूक करो, जो दूर का पड़ोसी है उससे भी अच्छा सलूक करो। और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह की कसम वो बंदा मोमिन नहीं है, अल्लाह की कसम वो बंदा मोमिन नहीं है, अल्लाह की कसम वो बंदा मोमिन नहीं है। सहाबा इकराम ने अर्ज़ किया, रसूलल्लाह कौन? फरमाया कि जिसके शर से, शरारतों से उसके पड़ोसी महफूज ना हो। तीन मरतबा कसम खा के फरमाया वो बंदा मोमिन नहीं, जिसके शर से, शरारतों से, हरकतों से उसके पड़ोसी महफूज। तो आप बाकी सारे काम करते रहे, पड़ोसियों को तंग किया हुआ है, तो आप देख लें क्या हुक्म क्या है। नबी पाक अलैहिस्सलाम फरमाते हैं वो मोमिन ही, उसका ईमान ही नाकिस। जो कमाल ईमान और जो ईमान का एक शान होनी चाहिए उसके अंदर है ही। एक हदीस मुबारक है, नबी पाक अलैहिस्सलाम की बारगाह में खातून का तस्किरा किया गया, या रसूलल्लाह खातून है वो इतनी ज़्यादा नफल भी नहीं पढ़ती, इतने नफली रोज़े भी नहीं रखती, नफली सदक़े भी नहीं करती, लेकिन अपने पड़ोसियों के साथ बड़े अच्छे अंदाज में बात करती, पड़ोसियों को तकलीफ नहीं देती। नबी पाक अलैहिस्सलाम ने फरमाया कि ये औरत जन्नत में है, नफली नमाज़ें भी ज़्यादा नहीं है, नफली सदक़े भी ज़्यादा नहीं है, नफली रोज़े भी ज़्यादा नहीं है, पर मैं ये औरत जन्नत। फिर अर्ज़ किया, या रसूलल्लाह एक खातून है, बड़े नकली नमाजें पढ़ती है, नकली सदके भी बहुत करती है, नकली रोजे भी बड़े रखती है, लेकिन अपनी जबान से पड़ोसियों को तकलीफ देती है, फरमाया जहन्नम में। नबी पाक अलैहिस्सलाम ने फैसला कर, तो हम गौर करते, मैंने इसलिए कहा कि हुकूकुल्लाह और हुकूकुल इबाद दोनों से, तो वो कि नफली नमाजें और नफली काम और सदके और खैरातें और रोजे सब कुछ है, जबान से पड़ोसियों को तकलीफ देती, पर मैं जहन्नम। तो करीब का पड़ोसी है या दूर का पड़ोसी है उसके साथ अच्छा सलूक करना चाहिए। इसके बाद फरमाया वो साहिबी बिल जम्मी, और जो हम नशीन है, जो साथ बैठने वाला है, जो पहलू का साथी है,
فرمایا اس کے ساتھ بھی اچھا سلوک کر. ساتھ بیٹھنے والا یا پہلو کا ساتھی کیا مراد ہے؟ ایک اس کا معنی یہ ہے کہ اس سے مراد بیوی ہے، کہ انسان کی زندگی میں جو اس کی ہم نشین ہے وہ اس کی بیوی ہوگی. تو فرمایا کہ بیوی سے اچھا سلوک کر. اچھا بیوی کے لیے شوہر ہم نشین، تو بیوی کو حکم یہ ہوا کہ شوہر کے ساتھ اچھا سلوک کر. تو ایک تو معنی یہ، اور یہ بھی بڑا اہم معنی ہے، ورنہ یہ ہے کہ ساری دنیا آباد گھر برباد، ساری دنیا خوش گھر میں نہ خوش، ساری دنیا پہ صدقے گھر والوں پہ دلدوسی، ساری دنیا کے ساتھ مسکراہٹ گھر والوں کے ساتھ ترقی. تو یہ نہیں، فرمایا جو پہلو کا ساتھ ہے اس کے ساتھ اچھا سلوک اس کے ساتھ. دوسرا معنی یہ ہے کہ جو کسی کے ساتھ بیٹھنے والا ہے، خواہ وہ بیٹھنا اس کا روزانہ ہے یا کبھی کبھار ہے اور یا بالکل ہی کبھی ہے، روزانہ بیٹھتے ہیں آفس کے اندر، روزانہ ہی بیٹھتے ہیں ایک دوسرے کے پاس، کولیگز ہوتے ہیں سب ایک دوسرے کے ساتھ بیٹھتے ہیں، یہ روزانہ بیٹھنے والے فرمایا اچھا سلوک کر. کبھی کبھار بیٹھتے ہیں کہ نماز کسی مسجد میں پڑھتے ہیں، ایک نماز اسی مسجد میں پڑھتے ہیں، تو وہاں پر وہ نمازی جب آتے ہیں تو اس نماز میں ملاقات ہو ہی جاتی ہے کہ ساتھ بیٹھنے والے تو ایک دوسرے کا خیال کر. کبھی کبھار بیٹھنے والے جیسے ابھی آپ بیٹھے، ہو سکتا ہے آپ میں سے کوئی پہلی مرتبہ آئے، ہو سکتا ہے کوئی کسی سے پہلی مرتبہ کسی کے پاس بیٹھا، ابھی بیٹھے ہیں دوبارہ بیٹھیں گے یا نہیں بیٹھیں گے کوئی پتہ نہیں. تو فرمایا کہ جو پہلو کا ساتھی ہے، جو تھوڑی دیر کے لیے بھی ساتھ بیٹھنے والا ہے، یہاں پر ہے بس میں سفر کرتے ہیں وہاں پہ ساتھ بیٹھنے والا ہے، ریلوے اسٹیشن پہ ہیں یا ایئرپورٹ پہ ہیں، وہاں پر تھوڑی دیر کے لیے ساتھ بیٹھ گیا، تو فرمایا اس کے ساتھ بھی اچھا سلوک. اس کے بعد فرمایا وبلی سبیل، اور مسافر کے ساتھ اچھا سلوک کر. تو مسافر ہمارے زمانے میں تو وہ والی ذرا کیفیت نہیں ہوتی، ہمارے یہاں تھوڑا سا ڈفرینٹ سا یعنی کہ صورت حال ہے، زمانہ بدل گیا، لیکن آپ اس کے ساتھ مہمان کو ملا سکتے ہیں کہ مہمان کے ساتھ اچھا سلوک کر. مہمان کی آؤ بھگت کرنا، اس کا اکرام کرنا، اس کے اچھے طریقے سے خدمت کرنا، یہ بھی اسلامی مکارم اور اخلاق میں سے. اس کے بعد فرمایا وما ملکت ایمانوں کو، اور جو تمہارے غلام باندیاں ہیں ان کے ساتھ اچھا سلوک کر. آج کل غلام باندیاں ہیں تو آج کل نوکر ہے، تو فرمایا نوکروں کے ساتھ اچھا سلوک کر. تو نوکروں کے ساتھ اچھا سلوک کرنا یہ نہیں ہے کہ نوکر جو ہے وہ فقیر ہوتا ہے، گھٹیا ہوتا ہے، یا جو بھی اس کے ساتھ رویہ ہوتا ہے، تو اس کے ساتھ اچھا سلوک کر. اب اس کے بعد فرمایا ان اللہ لا یحب من کان مختالا فخورا، بے شک اللہ تعالیٰ تکبر کرنے والے کو اور بڑائیاں جتانے والے اور فخر کرنے والے اور اپنی بڑائی جتانے والے کو پسند نہیں کرتا. اب یہ ساری چیزوں کے بعد اس کو کیوں بیان فرمایا گیا؟ اس لیے کہ پچھلی بیان کردہ چیزوں میں اگر خلل آئے گا تو ان کی وجہ سے آئے گا، پڑوسیوں کے ساتھ، غریبوں کے ساتھ، مسکینوں کے ساتھ، یا اپنے غریب رشتے داروں کے ساتھ. اگر کسی کا رویہ حقارت کا ہوگا، اگر رویہ حقارت کا ہوگا تو کیوں ہوگا؟ تکبر کی وجہ سے. بندہ دوسروں کو حقیر سمجھتا ہے تو ان کے ساتھ برا سلوک کرتا ہے. اب وہ غریب رشتے دار ہیں یا پڑوسی ہیں یا غریب پڑوسی ہیں یا ساتھ بیٹھنے والے ہیں، تو چونکہ انہیں چھوٹا سمجھتا ہے، انہیں کمتر سمجھتا ہے، خود کو بڑا سمجھتا ہے، تو اس کے نتیجے میں یہ ہوتا ہے کہ انسان جو ہے ان حقوق کی ادائیگی کے اندر کوتاہی کرتا ہے. تو فرمایا کہ اللہ تعالیٰ ان چیزوں کے برخلاف کرنے کو بھی پسند نہیں کرتا کہ ان کے ساتھ اچھا سلوک نہ کیا جائے، اور ان کے برخلاف کرنے کا جو سبب ہے اللہ تعالیٰ اسے بھی پسند نہیں کرتا. اب اس کا مطلب یہ ہوا کہ اگر کسی شخص سے تکبر اور فخر و غرور یہ دو چیزیں نکل جائیں، اس میں حسن اعمال اور حسن اخلاق خود ہی پیدا ہو جائے، کیونکہ بیسیوں برائیوں کی جڑ جو ہے وہ تکبر ہوتا ہے، یا انسان کا اپنے آپ کو بڑا سمجھنا اور خوبیوں کو اپنی طرف منسوب سمجھنا کہ جو کچھ ہے میری اپنی محنت ہے، اس میں نہ تو میرے ماں باپ کا کوئی جو ہے نا وہ ہاتھ ہے، نہ میرے رشتے داروں کی سپورٹ ہے، نہ کسی اور کی. تو تکبر اور فخر یہ نکل جائے تو حسن اعمال اور حسن اخلاق انسان میں پیدا ہو جاتا ہے. تو یہ آیت مبارکہ جو ہے، یہ میں نے تھوڑی سی تفصیل کے ساتھ عرض کی ہے کہ اس کا بنیادی جو آیت کا مضمون ہے اس کا تعلق ایک مسلمان کی زندگی کے جملہ اعمال کے ساتھ ہے، جس میں عبادت بھی ہے، بندگی بھی ہے، حقوق اللہ بھی ہے، اور اس کے ساتھ حقوق العباد بھی.
और ये वो चीज है कि अगर ये वाली चीजें आप बचपन से बच्चों को सिखाते रहे और बचपन से उनके दिलो दिमाग में ये चीजें बिठाते रहे तो पूरी जिंदगी वो इसके आमिल रहेंगे। तो जिनको अभी मौका है कि अपने बच्चों को इस तरह सिखा सकते हैं तो जो भी इस तरह की एक्टिविटी मिले तो वो उसे जरूर अवेल करें। और इसके अलावा और जो घरों के अंदर सीखने सिखाने के सिलसिले होते हैं तो उनको उनमें भी पार्टिसिपेट करें, खा वो इज्तिमा की सूरत में है या वो किसी और फॉर्म में है। जैसे अभी अल्हम्दुलिल्लाह ये फैजान एजुकेशन का एक और होम ट्यूशन का सिलसिला है, घर में कुरान पाक हिफ्ज करवाने के हवाले से, घर में कुरान पाक नाजरा पढ़ाने के हवाले से, बच्चों का भी है बच्चियों का भी है। तो ये वाली अल्हम्दुलिल्लाह ये एक फैसिलिटी जो है ये फैजान एजुकेशन की तरफ से मौजूद है। तो अपने घर में दीनी तालीम के लिए, दीनी तरबियत के लिए, अखलाकी तालीम के लिए, अखलाकी तरबियत के लिए, उनकी भी दुनिया और आखिरत अच्छी करने के लिए और अपनी भी दुनिया आखिरत अच्छी करने के लिए इस तरह के जो भी आपको मौके मिले उसे ज़रूर फ़ायदा उठाएं। कुरान मजीद की आयत मुबारक है, फरमा या अय्युहल्लज़ीन आमनू कू अनफुसकुम व अहलीकुम नार, ए ईमान वालों अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाओ। तो अपने आप को भी बचाना होता है, अपने घर वालों को भी बचाना होता है। और उसका तरीका जो है उसकी बुनियाद इल्म दीन, इल्म दीन होगा, कुरान पढ़ेंगे सीखेंगे तो खुद भी बचेंगे, अपने घर वालों को भी आखिरत की जो है वो तकलीफ़ों से, आखिरत की मशक्क़तों से बचा लेंगे। अल्लाह ताला हमें अमल करने की तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
मैं मुबल्लिग बनूं सुन्नतों का खूब चर्चा